أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج جنوری 1981 کی 30 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ المؤمن کی 10ویں آیت سے ہوتا ہے، 40:10. آپ کو یاد ہوگا کہ پیچھے سے وہی تقابل جو چلا آتا ہے نا، ایک جماعت ہے جو خدا کے قوانین کو لے کے اٹھتی ہے، دوسری ہے جو اس کی مخالفت کرتی ہے، آپس میں ان کے ٹکراؤ ہوتے ہیں. یہی سلسلہ ہے باہمی آویزش کا، کشمکش کا، آپس کی مخاصمت کا جو چلا آتا ہے، اور ان کے نتائج پھر قرآن بیان کرتا ہے. تو وہ نتائج کے دن کے متعلق یہ کہتا ہے کہ ان الذین کفروا ینادون لمقت اللہ اکبر من مقتکم انفسکم اذ تدعون الی الایمان فتکفرون. کہا کہ اس دن ان سے کہا جائے گا کہ یہ ٹھیک ہے، تمہاری غلط کوششوں کے جو نتائج تمہارے سامنے آئے ہیں وہ تم پر بڑے گراں گزر رہے ہیں، بڑا اضطراب ہے تمہیں ان کی وجہ سے، بڑی بیزاری، اپنے آپ سے تم بیزار آج ہو رہے ہو، لیکن یہ تو وہ چیزیں ہیں جن کو تم محسوس کرتے ہو. ان کے وہ نتائج جو تمہاری ذات پر مرتب ہوتے ہیں، ہمارے قوانین مکافات عمل کی روح سے، ان کا تمہیں محسوس اور مری طور پہ پتہ نہیں چل رہا، وہ اس سے کہیں زیادہ ہیں، وہ اس سے کہیں زیادہ تخریبی ہیں. آپ کو معلوم ہے دین کی بنیاد اس پر ہے کہ انسان کی زندگی کسی جسم کی طبعی یا فزیکل لائف ہی نہیں، اس کے سوا ایک اور شے بھی ہے جسے انسانی ذات کہا جاتا ہے. تو یہ جتنے بھی کچھ یہاں کی سزائیں جسے عذاب تباہیاں یہ کہتے ہیں، اس دنیا میں وہ تو طبعی جسم پر ہی مرتب ہوتی ہے، لیکن اس کے ساتھ ہی انسان کے ہر عمل کا ایک نتیجہ اس کی ذات پر مرتب ہوتا ہے. اور اصل شے وہی ہے کہ مرنے کے بعد اس نے آگے چلنا ہے، اور اس دنیا کے اندر جو کچھ کسی نے کیا ہے اس کے نتائج اور نقوش کو اپنے ساتھ لے کر جانا ہے. اگر وہ ایسے ہیں کہ جن سے انسانی ذات کی تعمیر ہوتی ہے، استحکام ہوتا ہے، تو وہ اگلی دنیا کی اس سے بلند منزل جو ہے ارتقاء کی، اس کے قابل ہو جاتی ہے. اگر وہ ایسے نہیں ہیں، استحکام اور نشو و نما اس کا نہیں ہو پاتا، تو اس کی مزید ارتقاء رک جاتی ہے. یہ ہے دین جو کچھ بتاتا ہے ہمیں. تو وہ یہ کہتے ہیں، کہا یہ جاتا ہے کہ یہ ٹھیک ہے، کبھی طور پر جو تباہیاں تمہارے سامنے آئیں ان کی وجہ سے تم واقعی بہت بےکل اور دوسرے بے چین ہو، اپنے آپ سے بیزار ہو جسے کہا جاتا ہے، لیکن تمہیں معلوم نہیں ہے کہ وہ نتائج جو تمہاری آنکھوں سے اب یوجل ہیں، جو قانون خداوندی کی روح سے مرتب ہوئے ہیں، وہ تمہارے سامنے کھل کے آ جائیں تو تم اس سے بھی کہیں زیادہ بیزار ہو جاؤ اپنے آپ سے جو اس وقت ہو. قالوا ربنا امت نسنتین و احییت نسنتین فاعترفنا بذنوبنا فہل الی خروج من سبیل. وہ کہیں گے کہ بار الہ، ہمیں معلوم ہے کہ تم نے ہمیں دو موتیں دی جیسے کہیے اور دو زندگیاں عطا کی. قرآن کریم نے کئی اور مقامات پر بھی یہ دو موتوں کا اور دو زندگیوں کا ذکر کیا ہے. پہلی حالت موت کی وہ ہے جب ہنوز زندگی عطا ہی نہیں ہوتی انسان کی، یعنی اس زندگی سے پہلے کی جو حالت ہے اس کو بھی قرآن نے موت سے تعبیر کیا ہے. تو گویا پہلی چیز اس کے ہاں یہ ہے کہ زندگی کے بعد ہی موت کی حالت نہیں، بلکہ زندہ ہونے سے پہلے کی جو حالت ہے. قرآن نے کہا ہے کہ انسان کے وہ دور گزرا ہے، لم یکن شیئا مذکورا، وہ قابل ذکر شے نہیں تھا. وہ جو اس کی اس زندگی اس حیات میں آنے سے پہلے کی جو زندگی ہے، उसे भी वो मौत से ताबीर करता है। और ये बड़ी ही अमीक और बड़ी ही एक बुलंद साइंटिफिक चीज है जिसे कुरान बयान कर जाता है इस तरह से, जिंदगी लाइफ जिसे कहते हैं, कहाँ से आई, कैसे शुरू हुई, इस वक्त तक की साइंस इसके मुतल्लिक कुछ नहीं कहते। उसकी इब्तिदा वहाँ से होती है जहाँ जिंदगी या लाइफ महसूस शक्ल में उसके सामने आती है साइंस की, वहाँ से वो शुरू करते हैं इसकी तहकीक, और फिर वो जिन इर्तकाई मनाजिल में से जिंदगी गुजरती चली जाती है उसके साथ साथ वो अपनी तहकीकात की गाड़ी को चलाते चले जाते हैं और इस स्टेज तक आ जाते हैं जिसमें इंसान इस वक्त है। वो लाइफ आई कहाँ से, कैसे आई, ये चीज साइंस के हीटर के नहीं, तहकीक के अंदर नहीं आ सकती। लेकिन कुरान ने जो कहा है वहां तक ये पहुंच चुके हैं उसकी सदाकत तक, जिंदगी की नमूद जहाँ हुई है उनकी इस तरह में जो फर्स्ट लाइफ सेल उसे कहते हैं, एक जरसूमा, वो हमारे यहाँ तो वो एक जर्रा, कशिश का दाना, सुई का नाका, छोटी से छोटी चीज को ये कहते हैं, लेकिन वो जो जरसूमा या लाइफ सेल होता है वो इससे भी ज्यादा कम होता है, माइक्रोस्कोप के अंदर से वो कहीं नजर आता है, वो है जिसके अंदर सबसे पहले जिंदगी की नमूद होती है। उससे पहले कुरान ने ये बात कही, जन्ना लकुल्ल शैन, जन्ना मिनल माय कुल्ल शैन है, ये जिंदगी की नमूद पानी से होती है, यानी ये लाइफ या जिंदगी जिसे आप कहते हैं जिसमें हरकत होती है पानी से नमूद होती है। अब यहाँ तक की ये ताकी पहुंच चुकी है इनकी कि पानी के साथ जब समुन्द्र या किसी जौहर के किनारे की मिट्टी मिलती है तो इन दोनों के इंतजार से वो पहला लाइफ सेल जो है वो वजूद में आता है। इन दोनों के इंतजार से लाइफ की पहली नमूद होती है। अब ये गौर फरमाइए, यहाँ तक ये पहुंचे हैं और कुरान ने 1400 साल पहले ये कहा कि पानी से नमूद होती है, और आगे कहा कि फिर पानी से पीने लाजिब बनती है, चिपचिपी मिट्टी बनती है। मिट्टी और पानी के इंतजार का जिक्र 1400 साल पहले कुरान में है, जब किसी इंसानी फिक्र की वहां तक रसाई क्या तसव्वुर भी नहीं, कयास भी नहीं, ख्याल भी नहीं, गुमान भी नहीं आ सकता। पीने लाजिब, यहाँ तक पहुंच चुकी है साइंस कि ये वो चिपचिपी मिट्टी है जो जौहर या समुद्रों के किनारे पे होती है, वहाँ वो काई जैसी चीज पैदा होती है और उसके अंदर ये जरसूमे पैदा होते हैं लाइफ सेल्स के। तो अब ये दोनों चीजें जो हैं, पानी भी और वो मिट्टी भी, ये दोनों इन एनिमेट होती हैं, यानी इनमें जिंदगी नहीं होती। एनिमेट कहते हैं उस शय को, उस हालत को जिसमें जिंदगी की नमूद होती है, और इन एनिमेट उससे पहली हालत जिसमें जिंदगी की नमूद नहीं होती। पानी को अलग लिया जाए तो बताते हैं कि उसमें भी जिंदगी नहीं है, मिट्टी को लिया जाए तो उसमें भी जिंदगी नहीं है। ये दोनों चीजें जो हैं ये इन एनिमेट हैं, और इन दोनों का इंतजार होता है तो एनिमेट हो जाती है। यहाँ ये खड़े हैं कि ये कैसे हो जाता है, ये इस इंतजार से कुरान ने बताया। अब ये जो हालत है एनिमेट हालत में लाइफ के आने से पहली जिंदगी जिसमें इन एनिमेट है ये, उसे भी उसने मौत के ताबीर किया। तो ये है वो पहली मौत, और उसके बाद फिर ये जिंदगी जिसमें इंसान आया, और इस जिंदगी के बाद फिर ये तबरी मौत, फिजिकल डेथ जिसे हम कहते हैं, फिर इन एनिमेट इसका जिस्म हो गया इन्हें, और उसके बाद अगली जिंदगी फिर जो है ये इसको फिर दूसरी जिंदगी कहा गया। पहली जिंदगी उस पहले इन एनिमेट स्टेज से, एनिमेट स्टेज के अंदर जब लाइफ आई तो वो पहली जिंदगी, और मरने के बाद फिर ये इंसानी जात की जो जिंदगी है आगे चलने की, ये दूसरी जिंदगी है। قرآن نے ہر جگہ دو زندگیاں اور دو موت جو ہے اس سے تعبیر کیا ہے اس کو. اگلی چیز جو ہے وہ ہمارے شعور کی سطح پہ ابھی ہم سمجھ نہیں سکتے, کیونکہ وہاں یہ ہے کہنا اہل جنت کا کہ اب اس کے بعد موت نہیں آئے گی, وہ حیات جاوید کیسی ہوگی, کب تک ہوگی, کب تک بھی کہا جائے تو مشکل ہے. بہرحال وہ ہے اگلی زندگی سے متعلق شاید, جس کے متعلق اس سطح کے اوپر ہم کچھ نہیں کہہ سکتے. یہاں دونوں ہی چیزیں قرآن نے کہی ہیں, دو زندگیاں دو موت. کہا کہ یہ جو دوسری زندگی تو نے ہمیں عطا کی ہے یہ تو اس موت سے بھی بدتر ہے, کہ یہاں جیسا کہ میں نے کئی دفعہ قرآن کریم کی آیات آپ کے سامنے لائی جس میں وہ کہا گیا ہے کہ جہنم کی زندگی ہے جس میں نہ زندگی ہوتی ہے نہ موت ہوتی ہے. عجیب کیفیت ہے وہ, نہ زندگی ہوتی ہے نہ موت ہوتی ہے, بلکہ دوسری جگہ یہ ہے کہ چاروں طرف سے موت آتے دکھائی دیتی ہے لیکن مرتا بھی نہیں, اور وہ وہاں چلائیں گے اس عذاب میں جہنم کے, کہیں گے وہ جو دروغے ہیں, مثال کے طور پر قرآن سمجھاتا ہے, ان سے کہیں گے کہ اپنے رب سے کہو کہ ہمیں موت ہی دے دے کم از کم, اس زندگی سے چھٹکارا تو مل جائے. کہا جائے گا کہ اس کا عذاب ایسا نہیں کہ موت سے اس کا چھٹکارا, کیونکہ یہ طبی زندگی کا تو عذاب نہیں ہے نا, وہ تو انسان کے اپنے ہاتھ ہی بات ہے, ناقابل برداشت ہو یہاں کی اگر زندگی تو وہ خود خوشی کر سکتا ہے, لیکن جس زندگی کے متعلق یہ ہو کہ انسان خودکشی بھی نہیں کر سکتا اور اس عذاب کو برداشت بھی نہیں کر سکتا اور اس میں رہنا ہے, اس میں اندازہ لگائیے اس عذاب کی کیفیت کیا ہوگی. تو وہ یہ کہتے ہیں کہ ہم اعتراف کرتے ہیں اپنی لغزشوں کا, اپنے جرائم کا. قرآن نے یہ بتایا ہے کہ یہ اعتراف یہ اس وقت جسے کہیں آپ قابل قبول ہوتا ہے جب اس کے بعد انسان کے پاس زندگی باقی ہو اور اس میں وہ کچھ کام کر سکے. اور اس اعتراف کے معنی صرف یہ نہیں ہوتی کہ یا اللہ میری توبہ کہا اور توبہ قبول ہو گئی, استغفر اللہ کی تسبیح پڑھی اور سمجھ لیا کہ سارے گناہ پہلے جو ہے معاف ہو گئے, معافی کا تصور ہی نہیں. کوئی عمل بھی جو انسان سے سرزد ہوتا ہے وہ معاف نہیں ہوتا. قرآن یہ کہتا ہے کہ اس کے ازالے کی صورت یہ ہے کہ اس سے جو نقصان کا سا نتیجہ پہنچا ہے تم ایسے اچھے کام کرو کہ وہ ان کا ازالہ کر دے. وہی ثقلت موازین اور خفت موازین, وہاں تو ترازو رکھا ہوا ہے, ایک طرف تخریبی اعمال کے نتائج ہیں ایک طرف تعمیری اعمال کے نتائج ہیں, جو پلڑا جھکے گا اس کے مطابق مستقبل کا فیصلہ ہوگا. تو اگر یہ پلڑا کسی طرح سے ایسا ہے جس میں کم ہے تو اگر تم اعتراف کرتے ہو, احساس ہے تمہیں, ندامت ہے اس پہ کہ جو کچھ کیا غلط تھا, ایسے صحیح کام کرو کہ یہ پلڑا جو ہے صحیح کاموں والا یہ جھک جائے, جسے توبہ کہتے ہیں. اور اگر وقت وہ ہو کہ جس کے بعد کچھ کام کرنے کے لیے یہاں مہلت ہی نہ ملے, یعنی موت سامنے کھڑی ہو, قرآن نے کہا کہ جب موت سامنے کھڑی ہو جائے تو اس کے بعد اس وقت کی ندامت اور توبہ کے معنی کیا ہے, اس لیے کہ اس کے بعد تو تمہارے پاس وقت ہی نہیں ہوگا کہ تم ازالہ کر سکو اپنی ان نقصانات کا جو تمہاری غلط کوششوں کی وجہ سے پیدا ہوئے ہیں, اس ازالے کے لیے کام کرنے کا وقت ہی نہیں ہے, تو پھر توبہ بھی کیا مانے. اس لیے اس نے یہ کہا ہے کہ یہ جو اعتراف تم اس وقت کر رہے ہو اس اعتراف کا فائدہ کچھ نہیں. فحل الا خروج من سبیل, وہی بات کہ کیا یہاں سے نکلنے کا کوئی راستہ ہے, کوئی طریقہ ہے یہاں سے نکلنے کا, کوئی سبیل ایسی ہے, تو وہ تو سوال ہی نہیں ہے, وہاں سے نکلنے کا سوال نہیں. میں نے عرض کیا ہے اور یہ چیزیں تو درس میں برسوں سے آ رہی ہیں کہ جہنم کو تو کہا ہی جہیم کیا ہے, کہ جہاں انسان کی آگے ترقی رک جائے, کھڑا ہو جائے وہ. تو یہ جو چیز نکلنے کی ہے وہ نکلنا یا داخل ہونا نہیں, بلکہ یہ ہے کہ جنت تو ارتقائی منازل طے کرنے کا نام ہے, جہنم وہ مقام ہے کہ جہاں مزید ارتقا رک جاتا ہے انسان کا, اور جب وہ رک جاتا ہے تو پھر اس کے لیے وہاں گنجائش نہیں ہے. اسی لیے قرآن نے اس دنیا کی اس طبی زندگی کو بڑی اہمیت دیتا ہے کہ یہی قول فیصل ہے, یہی فیصلہ ہونا ہے تمہاری مستقبل کا. فیوچر میں جانے کے بعد یہ بات نہیں ہوگی, یہاں ہے وقت ابھی تمہارے پاس. اور کیونکہ انسان کو یہ پتہ نہیں کہ موت کس وقت آ جانی ہے, اس لیے یہ تو اعتراف, یہ تو ندامت, اس کے لیے اس کا ازالہ کر دینا ہر سانس میں یہ ضروری ہے کہ اسی وقت کر لیا جائے. کیا پتہ ہے کہ اس کے بعد اگلا سانس آئے ہی نہیں, تو پھر تو اس کا موقع ہی مل سکتا ہے انسان. اب یہ کیوں ہوا جو جس طرح سے یہ ان کی تقریب بھی عذاب کی زندگی ہے, سزا کی زندگی ہے, سڑپ و خلش کی, سوز و گداز کی زندگی ہے, جسے وہ برداشت نہیں کر رہے اس کی زندگی ہے. سنیے یہ کس چیز کا نتیجہ ہے. ذالکم بانہ اذا یؤمن وحدہ کفرتم وان یشرک بہ تؤمن. یہ چیز قرآن میں عزیزان من پہلے وقت جسے توحید کہا گیا, خدا واحد. ذرا ذہن سے زور دے کے گہرائی میں جا کے سوچ, توحید کے معنی ہے کہو اللہ ایک ہے. ایک نے کہہ دیا کہ اللہ ایک ہے, دوسرے نے کہہ دیا کہ نہیں یہ مسلم عیسائی ہیں تو انہوں نے کہا تین ہیں. یہ کیا فرق ہے ان دونوں کے اندر؟ ایک نے یہ کہہ دیا, دوسرے نے یہ. کبھی اس پہ بھی غور کیجیے گا کہ خدا کے متعلق ہم جو کچھ کہتے ہیں, یا اللہ تیری یہ صورت ہے تو ایسا ہے, یا اللہ یہ کر دے, یا اللہ ہم تیری عبادت کرتے ہیں, یہ کیا چیز ہے جسے آپ یا اللہ کہہ رہے ہیں؟ آپ کے ذہن کا کوئی تصور ہے؟ اسے آپ نے کبھی دیکھا نہیں, کچھ کسی کبھی آواز نہیں سنی. آپ بلاتے بھی ہیں تو رسپونس کوئی نہیں ہے کہ ادھر سے ہی جواب کوئی آ رہا ہو. آپ اپنے ذہن سے ایک تصور کام کر کے یہ کچھ کہتے رہتے ہیں. ہندو اپنے ذہن میں برہما کا ایک تصور کر لیتا ہے, وہ بھی یہی کچھ کہتا رہتا ہے. جس طرح آپ مطمئن ہو جاتے ہیں وہ بھی مطمئن ہو جاتے ہیں. عیسائی اپنے طور کے اوپر ایک گاڈ کا تصور کرتا ہے, یہی کچھ وہ اپنے یہاں کہتا رہتا ہے, وہ بھی مطمئن ہو جاتا ہے. وہ تین ماننے والے ہیں, وہ پتہ نہیں کتنے سینکڑوں ماننے والے ہیں. ایک آپ کہتے ہیں ایک ہے خدا. یہ اس توحید کا اور اس شرک کا ہمارے ہاں مذہب میں جب پہنچ گیا اسلام تو معنی یہ رہ گیا کہ کہو اللہ ایک ہے, اور شرک کے معنی ہو گئے بت پرستی. تو کیونکہ مسلمان بت پرست نہیں ہے اس واسطے یہ شرک نہیں کرتا, تو یہ توحید پرست ہو گیا جس نے کہہ دیا اللہ ایک. تو بھائی اتنا ہی تھا فرق یہ سارا. یہ اسی کے لیے یہ سلسلہ انبیاء کرام کا شروع ہوا اور آخر تک گیا, اور ہم کتابیں آئیں اور اللہ تعالیٰ نے یہی بھیجی اور یہ قرآن نازل ہوا, اس پر محفوظ رکھا. وہ اس کے لیے یہ اتنا ہی ہے کہ یہ کہے کہ ہمیں اللہ ایک ہے اور یہ بت پرستی نہ کرے تو بس یہ توحید پرست ہو گیا. اور ساری عمارت زندگی کی اس پہ ہے, اس کی جس سے آپ توحید کہتے ہیں. ایک کیا چیز عزیزہ نے مان, اسے اچھی طرح سمجھ لیجیے. خدا کا ہمارے ساتھ تعلق یا ہمارا خدا کے ساتھ تعلق جو ہے وہ صرف اس کی کتاب کی وجہ سے, یہ ہے ذریعہ خدا کے ساتھ ہمارے تعلق کا. اتنے حصے میں تو ایمان کی ضرورت یہ ہے کہ یہ خدا کی طرف سے کتاب آئی ہے ہمارے لیے. اس کے بعد باقی جو کچھ بھی ہے وہ سارا اس کتاب کے مطابق ہوگا. توحید کے معنی خدا واحد کے معنی یہ ہیں کہ خالص اس کی کتاب کی اطاعت اور کسی کی نہیں. شرک کے معنی ہے اس کے ساتھ کسی انسان کی بھی اطاعت, انسان کی حکومت, انسانوں کو اختیار قانون سازی کا, یہ سارا شرک ہے. توحید ہے خالص کتاب اللہ کی معصومیت. ہمارا خدا کے ساتھ تعلق ہی کتاب کے ساتھ. اب یہ وہ چیز ہے جو ذہنی نہیں, سیاسی نہیں, تصوراتی نہیں, نظریاتی نہیں, ایبسٹریکٹ نہیں, محسوس ہے. اگر آپ حکومت کے تصور کو چھوڑ دیں, اسٹیٹ کے تصور کو لے جسے مملکت کہتے ہیں, اس کا آپ کے ساتھ تعلق کس ذریعے سے ہوتا ہے؟ اس کانسٹیٹیوشن کے ذریعے سے جو اس مملکت کی, ورنہ اسٹیٹ ایک ایبسٹریکٹ تصور ہے, وہ محسوس طور پہ کہیں ایگزسٹ نہیں کرتی. کانسٹیٹیوشن اگر نہیں ہے تو اسٹیٹ کا وجود ہی نہیں ہوتا. قرآن کانسٹیٹیوشن ہے آپ کا, फर्क ये है कि वो कॉन्स्टिट्यूशन आपका इंसानों का अपना बनाया हुआ होता है, ये कॉन्स्टिट्यूशन इंसानों का बनाया हुआ नहीं है, ये खुदा की तरफ से मुरतब करदा मिला है, इससे हमारा ये। किसी ममलकत में एक से ज्यादा कॉन्स्टिट्यूशन जब आप ले आएंगे तो ममलकत के खिलाफ बगावत होगी, इसे शिर्क कहा जाता है। अगर इस किताब को कोई मानता ही नहीं है तो वो तो कुफर है। पाकिस्तान में रहने वालों के लिए अपना कॉन्स्टिट्यूशन है, अगर वो यहाँ से नहीं मानता तो वो इंडिया चला जाए, ठीक है, वो वहां का कॉन्स्टिट्यूशन मानेगा, यहाँ के कॉन्स्टिट्यूशन से उसने इनकार किया है, ये कुफर है। लेकिन इस ममलकत में रहते हुए अगर ये सूरत हो कि दो तीन किस्म के जाब्ते हों कवानीन के, एक किसी का मुरतब किया हुआ है, किसी का मुरतब किया हुआ, कभी आप उसका इत्तेबा करें, कभी आप उसकी महकूमियत अख्तियार करें, तो ये किस तरह से ये चल सकेगी स्टेट, ये शिर्क है। एक से ज्यादा आईन या एक से ज्यादा जवाबत कवानीन का तस्लीम करना, ये शिर्क है। सवाल बुत परस्ती का नहीं, सवाल खुदा परस्ती का भी नहीं। वो हमने तो जब खुदा को कहा खुदा परस्ती, ये परस्तिश की शय है, दूसरी तरफ हमने बुत परस्ती कर दी, ना ये परस्तिश की बात है ना वो परस्तिश की बात। बात ये है कि आप माकूमियत किसकी इख्तियार करते हैं, कानून किसका है जिसके ताबे आप जिंदगी बसर। खुदा का कानून है ईमान, सिर्फ खुदा का कानून है तौहीद, इसके साथ इंसानों का बनाया हुआ कानून आप मिलाते हैं तो शिर्क है। किसी को ममलकत में बगावत कहते हैं ना, यहाँ आप दावा करके देखें कि मैं इस कॉन्स्टिट्यूशन को नहीं मानता, कुछ इसके हिस्सों को मानता हूँ, कुछ कुछ और है उनको मानता हूँ, बगावत है। मैं जाबता तजीरात पाकिस्तान को कुलियतन नहीं मानता, कुछ सिक्के इसकी मानता हूँ और कुछ सिक्के मैं और लाता हूँ या मैंने खुद बनाई हुई है मैं उनको मानता हूँ, बगावत है। जिसे हम बगावत कहते हैं उसी को शिर्क कहते हैं। हुकूमत खुदाबंदी में शिर्क के माने हैं, इससे बगावत। हमारा और खुदा का ताल्लुक इसकी किताब का है, किताब की माकूमियत जो है ये है खुदा की यतायत, इसी के मुताबिक खुदा का तस्वुर कायम होता है। बराए रास्त इंसान का तस्वुर, इंसान का ताल्लुक खुदा के साथ हो ही नहीं सकता, वो सिलसिला नबूवत जो था वो खत्म हो गया, हमें कुछ पता नहीं है वो कैसे था। उसका जो नतीजा है वो कुरान की शक्ल में हमारे पास मौजूद है। अब खुदा का मानना उसकी किताब का मानना, मानना नहीं उसे अपने लिए जाब्ता कवानीन और हदायत तस्कीन करना, सिर्फ उसी को करना। यूं ही किसी इंसान का बनाया हुआ कानून आपने शामिल किया शिर्क हो गया। और वो जो है ना कुरान कहता है कि और तो लफ्जशें तुम्हारी जो है उनका इजाला हो सकेगा, शिर्क का इजाला नहीं हो सकता। इतना ही अमन पसंद कोई शहरी क्यों ना हो, सारी उम्र उसने नहायत जिसे कहते हैं नेक जिंदगी भी, पारसाई की जिंदगी भी, अमन पसंदी की जिंदगी भी क्यों ना बसर की हो, और किसी वक्त ममलकत के खिलाफ बगावत वो इख्तियार कर ले, वो जितने भी उससे पहले कि उसके अच्छे काम होते हैं इस ममलकत के अंदर रहते हुए सारे गारत हो जाते हैं, उसकी सजा मौत होती है, वो जुर्म अजीम है। कुरान ने कहा यही है कि बाकी तुम्हारी लज्जतें उनके तो अजाले की शक्ल निकल आएगी, लेकिन अगर तुमने ये बगावत की खुदा की किताब के साथ किसी और को शरीक किया ये काबिले माफी नहीं, इसे ही जुल्म अजीम कहा। बगावत कहीं भी नहीं बख्शी जा सकती, ये है जो कहा गया। कहा ये तुम्हारी हालत इसलिए है, अब देखिए कुफर की हालत नहीं है कि उसने उन्होंने बिल्कुल इनकार किया हुआ है, कहा यह इसलिए है कि जब तुम्हें को कहा जाता था कि सिर्फ खुदाए वाहिद जो है उसकी ये दायर करो तो तुम इससे इनकार करते, और अगर उसके साथ इंसानों को मिलाया जाता था तो फिर तुम ईमान लाते। यहाँ तो इतना ही कहा है कि ईमान लाते थे, पिछली ही सूरत जो सूरह ज़ुमर गुजर चुकी है उसमें ये कहा गया है कि कैफियत ये होती है फिर तुम्हारी 39:45 وَإِذَا ذُكِرَ اللَّهُ وَحْدَهُ اشْمَأَزَّتْ قُلُوبُ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ وَإِذَا ذُكِرَ الَّذِينَ مِن دُونِهِ इज़ा हूँ जब सब फिरूँ। जब सिर्फ खुदाए जाहिर की बात की जाती है तो कलेजा मसरूफ के रह जाते हैं, बड़ी दरार गुजरती है इनकी, ऊपर बुरी तलख हालत होती है इनकी। और जब उसके साथ कुछ और इंसानों को मिलाया जाता है जिनको ये अपने बड़े बुजुर्ग और औलिया और क्या कुछ समझते हैं, उनका साथ जिक्र किया जाता है तो बातें खिल जाती है। सुभान अल्लाह, बात हुई ना जी आप अजीजा ने मन और किया, ये किसकी बात हो रही? अरे अरे दिल, ये तो अपनी दास्तां मालूम होती। अजीजा ने मन तादाद के एतबार से नजरें शुरू हो गया, इससे भी ज्यादा क्यों ना हो, सारी दुनिया में फैला हुआ मुसलमान से आजाद ममलकतें इसकी भी। जब आजाद नहीं थी तो उस वक्त तो फिर भी हमारे पास एक कुदर था कि हम अपना कानून आप बना नहीं सकते। आजाद ममलकतें हैं, दुनिया की किसी ममलकत के अंदर कुरान का कानून नाफिज नहीं। कुछ तो छोड़ दीजिए जिनको सेकुलर कहते हैं, जो मुद्दई हैं शरीयत के कवानीन की, वो भी कुरान का कानून नहीं है। इसके साथ इंसानों का बनाया हुआ कानून है जो चलता है, और आहिस्ता आहिस्ता कुरान तो बिल्कुल पीछे चला जाता है बैकग्राउंड में, उसमें वो रहता ही कुछ नहीं। सारा इंसानों का बनाया हुआ कानून होता है और उसे कानून शरीयत कहा जाता है। जीजा ने मान जिसे आप फिका या फिका के कानून कहते हैं, वो इंसान थे कुछ, कितने ही वाजिबुल एहतराम क्यों ना हो, हम भी उनकी इज्जत करते हैं, अच्छे लोग थे अपने वक्त के अंदर इंसान। ये सारे इंसानों का बनाया हुआ कुरान का कानून कहीं भी लाए नहीं। और उसके बाद फिर ये इंक्वायरी कमेटियां बैठती हैं, इनकी कॉन्फ्रेंसें होती हैं इतनी इतनी बड़ी कि हमारी हालत ये है क्यों, इससे पूछो तो ये बता। नुक्ता मासका ये है कि खुदा का मानना जिसे आप कहते हैं, उससे ईमान लेना जिसे कहते हैं, वो ये है खुदाए खालिस की मासूमियत या अतायत कैफियत या हमारी ये हो चुकी है कि यहाँ अगर कोई शख्स इसकी दावत देता है इस बात की, सिर्फ खुदा की किताब जो है हमारे लिए ज़ात का कवानीन है, उसके खिलाफ कुफर के फतवे आयद होते हैं, ये कुफर है ये कहना, गौर फरमाइए। अब मैंने यहाँ तक ये कहा आयत में तो यही था कि जब तुम्हें बुलाया जाता है खुदा वाहिद की तरफ तो कुफर करते हो, जब उसके साथ इंसानों को मिलाया जाता है तो बहुत कुछ हो जाती है। मैंने बात यह की थी कि खुदा के साथ और मिलाना खुदा की तौहीद, खुदा की परस्तिश नहीं है। दूसरे इंसानों को साथ मिलाकर शिर्क जिसे कहते हैं, वो इंसानों की परस्तिश या बुतों की परस्तिश नहीं है। सारी बात खुदा के हुक्म का मानना है। हुकूमत किसकी है, मासूमियत किसकी अख्तियार करनी है। सवाल यह था कि ये कहने की सनद क्या है मेरे कि परस्तिश नहीं है, मासूमियत या हुकूमत है। ये जो आयत मैंने पढ़ी है ना, उसके आखिरी अल्फाज मैंने नहीं अभी सुनिए, ज़ालिकुम बिअन्नहु इज़ा दुआ अल्लाह वहदहु कफ़रतुम वहीं युश रख दे ही तो मैनू, खालिद खुदा की तरफ दावत दी जाती थी तो फिर अख्तियार करते, साथ औरों को मिलाया जाता था तो फिर ईमान लाते थे। क्या चीज है कुरान को वीजा ने मन खुद वाजह करते अपने माने, अगले लफ्ज सुनिए, अल हुक्म लिल्लाहिल अलीयिल कबीर, ये है तो बाबा हुकूमत सिर्फ खुदा के कानून की, अलीयिल कबीर इक्तदार उसी को हासिल है, सवरेंटी उसी की है, वाल पाल हुक्म लिल्ला। तो इस लफ्ज ने तो खुद बता दिया कि शिर्क किसे कहते हैं और तौहीद के क्या माने। अगर आल हुक्म लिल्ला है सिर्फ, और अल्लाह का हुक्म जो है वो उसकी किताब का है, ममन लम याकुम बेमा अंजल अल्लाह वउलाए का हम उनका फिर मा अंजल अल्लाह किताब अल्लाह है, फल हुक्म लिल्ला, और इसी के अंदर हुक्म के अंदर ही शिर्क, ला युशरिकु फी हुक्मे ही अहदा, वो अपने हक के हुकूमत में किसी को शरीक नहीं करता। ये है बुनियादी नुकता भीन, जहां तक डाने के बाद जैसा कुरान का अंदाज है वो फौरन तवज्जो को आर्दी कायनात की तरफ मुनाकस कर देता है और कहता ये है कि जरा इंसानों की दुनिया में तो तुम्हें कहीं नजर ही नहीं आएगा खुदा की किताब या खुदा का कानून नाज़िल, खारजी कायनात क्योंकि उसमें इंसान नहीं है जो अपनी मर्जी से जो जी में आए कर लें, वहाँ क्या कैफियत है? वहाँ खुदा का कानून, खालिद खुदा का कानून है। कहता हो अल्लाह जी यूरी तुम आयात ही वह समाये रिजकन वाह देखो तो सही बात, ये बादल समुन्दर से पानियों का ऊपर उठ के जाना, हवाओं का मिस्कीनों को इधर से उधर ले जाना, ये बारिश बरसना उससे जमीन मुर्दा की तो हयात ताजा अता होना, तुम्हारे रिजक का सामान फराहम होना, कहता है ये सोचो तो सही है किसके कानून के मुताबिक हो रहा है। इसमें किसी और का कानून साथ आ जाए तो ये सारा सिलसिला तहस नहस होकर रह जाए। तौहीद ये है जो खारजी कायनात के अंदर कार फरमा है, यही तौहीद तुम्हारी दुनिया के अंदर भी हम चाहते हैं। फर्क इतना ही है कि तुम्हें अख्तियार दिया गया है, तुम इसकी मासूमियत अख्तियार करो या इंसानों की अख्तियार करो। इंसानों की अख्तियार करोगे तो आगे आती है बात। फादुल्लाह मुखलिसीना लहुद्दीन वलाओ करे हल काफिरून, इसलिए इताअत को खालिस उसके लिए करते हुए, खालिस खुदा की इताअत यानी खुदा की किताब की इताअत। हाँ ये बात उन लोगों को कितनी ही नागवार क्यों ना गुजरे जो इस हकीकत से इनकार करके उसके साथ और भी मिलाते हैं। गिरां गुजर दिया उन्हें तो गिरां गुजरने दो, तुम्हारे लिए यही है अतायत को खालिस खुदा के लिए। तो मैंने यह किया है ना कि खुदा की अतायत अपने जहन से नहीं हम कर सकते कि हम खुदा की अतायत कर रहे हैं, वो तो उसकी किताब की अतायत है, तो उसकी अतायत है खालिस मुखलिसीन अलहुद्दीन बदाओ करे हर का। जिसके बाद खुदा का एक तसव्वुर दिया, जिसे हम सिफात कहते हैं खुदा की या आसमा कहते हैं ना, उनकी रूह से एक तसव्वुर कायम होता। अब तसव्वुर के मुतल्लिक भी ये सोचना चाहिए, हमारा फाइनाइट ज़हन जो है ये तो मासूस शय का ही तसव्वुर कर सकता है, गैर मासूस का तसव्वुर भी मुश्किल है। इसलिए खुदा के मुतल्लिक जिक्र जब आता है तो वो ज़हन में आता है कि कहीं वो अर्श के ऊपर इस किस्म का बैठा हुआ है, ये उसकी सिफात है, ये सवाल नहीं है। उसका इस किस्म का मासूस तसव्वुर जो है ये कभी ज़हन में नहीं आ सकता। सिफात या उसकी असमा भी है कुरान करीम में, खुदा की जात के मुतल्लिक कहीं नहीं बताया कि वो ऐसा है, वो कहता तुम्हारी समझ में नहीं आ सकता। सिफत ये है कि रफीउद दरजात ज़ुल अर्श, रफीउद दरजात ये कंस्ट्रक्शन जिसे कहते हैं, तरकीब जिसे कहते हैं, जुबान की और ग्रामर की रूह से ये जरा समझने की है। एक तो ये चीज इसके माने हो सकते हैं और वो आसान है, दरजात को बुलंद करने वाला। कुरान में ये चीज आई है बार बार कि कुरान के मुताबिक जो निजाम कायम होगा, जो लोग इसकी अदायत करेंगे उनके दरजात बुलंद होते चले जाएंगे, बिल्कुल ठीक। लेकिन खुद खुदा के मुतल्लिक जब ये है, इसमें बड़ी अहम चीज है जो कुरान ने बयान की। कायनात की हर शय अपने नुक्ता आगाज में जिस किस्म की थी वो बड़ी ही नाकिस और कमजोर हालत में थी। जैसे अभी मैंने कहा है कि पहला जिसमा जिंदगी का, फिर वो इर्तकाई मनाजल तय करती हुई ऊपर को गई, एक एक दर्जा जिसे कहते हैं। ये मैं कर दूं ये अरबों के यहाँ ये अजीब कौम थी, इनकी जुबान अजीब थी। ये सीढ़ी जो है इसके जो डंडे जिनको कहते हैं हम सीढ़ी के, वो वही होते हैं। जब इंसान उनके ऊपर ऊपर की तरफ चलता है जाता है तो वो उनको दरजात कहते हैं। वो डंडे जो ऊपर ले जाते हैं वही जब नीचे को उतरता है तो फिर उन डंडों को वो दरजात नहीं कहते, दरकात कहते हैं। नीचे ले जाने वाले वो सीढ़ी वही होती है। ये इंसान है जो उन डंडों को इस्तेमाल कैसे करता है, ऊपर जाने के लिए करता है या नीचे उतरने के लिए करता है? सीढ़ी वही होती है। दिल लोग वही कसीरों आजादी से ही कसीरा, इसी कुरान से बहुत सोने सही रहनुमाई पाई, बहुत से इससे गुमराह भी हुए। सीढ़ी तो वही होती है, ये इंसान पे मौकूफ है कि उसे इस्तेमाल किस तरह से करता है। हर शय जो है پھر بتائی منازل کرتی ہوئی اپنے نقطۂ آغاز سے روح تک پہنچتی ہے ان مدارس کی روح سے، ان درجات کی روح سے، ایولیوشنری پروسیس کی روح سے آخر تک پہنچتی ہے. بڑی عجیب چیز یہاں کہا رفیع الدرجات، کہتا خدا کی ذات ایسی ہے جو اس ارتقائی پروسیس سے بلند ہے. وہ یوں خدا نہیں بنا کہ پہلے ایک بڑی کمزور سی ناقص کی حالت کے اندر خدا تھا، پھر آہستہ آہستہ وہ ترقی کرتے کرتے ارتقائی منازل طے کرتے کرتے پھر وہ خدا ہو گیا، اور خدا بھی ایسا ذو العرش ہے، پھر وہ عرش کے اوپر جا بیٹھا. ایسے نہیں ہے وہ درجات کے لیے سے عرش پہ نہیں بیٹھا، پوڑی کے جھنڈے چڑھ چڑھ کے کوٹھے پہ نہیں پہنچا. وہ اس تصور سے بلند و بالا ہے اگر تم سمجھو کہ وہ بھی اس طرح سے ارتقائی منازل طے کرتا ہوا اپنی بلند ترین مرتبے کو پہنچا ہوا ہے. رفیع الدرجات وہ اس سے بہت اونچا ہے، بہت بلند ہے. ذو العرش، عرش بھی یہ نہیں جیسا میں نے کہا تھا کہ سات آسمانوں کے اوپر سے بیٹھے ہوئے ہیں، وہ پہاڑی بکرے پہاڑی بکروں کے سینگوں کے اوپر ایک عرش، عرش کے اوپر خدا. وہ تو ہمارے آپ کے ذہن کا خدا ہے نا، عرش کے تمہارے آخری کنٹرول، مرکزی کنٹرول کسی ہے. خدا وہ ہے کہ جو ارتقائی منازل طے کرتا ہوا خدا نہیں بنا. اور قرآن میں تو ایک جگہ بڑی وہ جو ہے کہ تم اگر تمام کے تمام بھی خدا سے انکار کر دو تو اس سے خدا کا کیا بگڑے گا. اس لیے وہ کہتا ہے کہ ہم تو اس وقت بھی خدا تھے جب تم نے تو کوئی پیدا ہی نہیں ہوا تھا. تو یہ تھوڑا ہے کہ تم ہمیں مانو تو ہم خدا رہے، تم نہ مانو تو خدا ہی نہ رہے. یہاں تو ہر ایک جو بڑا ہے وہ اس لیے بڑا ہے کہ ماننے والے اس کو بڑا مانتے ہیں. ماننے والے بڑا ماننا چھوڑ دیں وہ بڑائی ختم ہو جاتی ہے اس کی. وہ کہتا ہے ہماری کیفیت یہ نہیں ہے. اس کا کنٹرول وہی حکم کا چلا آ رہا ہے، وہ مرکزی کنٹرول اس کے ہاتھ کا ہے جو ارتقائی منازل طے کرتا ہوا ہاں نہیں پہنچا ہوا، وہ اس سے بلند اور بالا ہے. وہ انتمان پھر ذہن میں آیا کہ وہ تو ان سے بلند اور بالا ہے، عرش کے ہے. انسانوں کے ساتھ پھر تعلق کس قسم کا ہے اس کا، کیسے تعلق قائم ہوا بھی اس کا، عجیب انداز ہے قرآن کی. یلقی الروح من امرہ علی من یشاء من عبادہ، وہ وہی نازل کرتا ہے اپنے احکام کو اپنے بندوں میں سے جن کو اس کے لیے چن لیتا تھا. ہاں میں نے اس لیے کہا کہ وہ تو سلسلہ نبوت کا ختم ہو گیا نا حضور کی ذات کے ساتھ، کہ وہ اپنے بندوں میں سے جنہیں اس مقصد کے لیے چن لیتا تھا ان کی طرف اپنے احکام نازل کر دیتا تھا. اب یہ ہوا خدا کا اور بندوں کا تعلق ان احکام کی روح سے جو وہ ان انسانوں پہ نازل کرتا تھا جنہیں رسول یا انبیاء کہا جاتا ہے، اور وہ پھر ان احکام کو دوسرے انسانوں تک پہنچاتے تھے، اور اب وہ آخری مرتبہ مکمل شکل میں قرآن کے اندر موجود ہے. اب ہمارا اور خدا کا تعلق اس قرآن کی روح سے یلقی الروح من امرہ. ضمن میں یہ عرض کر دوں، یہ جو ہمارے ہاں بھی ہے نا وہ روح اور روحانیت، اس کے بعد یہ روح جو ہے انسان کے لیے اس قسم کے روح کا قرآن میں کوئی ذکر نہیں ہے. اس میں انسان کے لیے نفس یا ذات کا تعلق صرف ذکر ہے، پرسنالٹی کا. یہ روح جس کو ہم سول کہتے ہیں نا، یہ تصور یونانی تھا، قرآن کا تصور یہ یہی ہے. یہ روح جو ہے اس کے معنی ہے قوت و توانائی، پیور انرجی، جس کے ذریعے سے یہی چیز ہے کہ جو وہ نازل کرتا ہے اپنے رسولوں کے اوپر، جسے وحی کہا جاتا ہے. تو قرآن نے وحی کے لیے لفظ روح جو ہے وہ استعمال کیا ہے، انسان کے سول کے لیے یا روح کے لیے نہیں. اور یہ جب روح کے لیے لفظ ہی نہیں ہے تو یہ روحانیت جو ہے یہ تو ہمارا تراشیدہ تصور ہے. روح ہی ہے نہیں تو روحانیت کہاں سے آ جائے گی؟ اور ہمارے یہاں سب سے بڑے مقدسین جو بنے ہوئے ہیں وہ روحانیت کے مطابق طے کرتے ہوئے ہیں. جو روح ہے ہی نہیں انسان کا، وہ تو نفس ہے انسان کا. من یشاء من عبادہ لینذر یوم التلا، کاہے کے لیے یہ سارا سلسلہ؟ تاکہ انہیں وہ آگاہ کرے کہ ایک دن تمہارے اعمال کے نتائج تمہارے سامنے آنے ہیں. یوم التلا ملاقات، جہاں سے لفظ دام خاص، تمہارے سامنے ایک دن یہ نتائج آنے ہیں. بس یہ آگاہ کرنے کے لیے یہ آیا سارا سلسلہ رسالت کا، وحی کا، نبوت کا، یہ بتانے کے لیے. اور انسان کی بھول یہ ہے کہ یہاں جو کچھ وہ کرتا ہے اگر یہاں کی گرفت نہیں ہوتی اس کی تو پھر وہ سمجھتا ہے کہ بس چھوٹ گیا، معاملہ ختم ہو گیا. یہ جی شاید موضوع کچھ زیادہ خشک ہو گیا ہو تو تھوڑی سی شگفتگی پیدا کروں. یہ ہے یوم الطلاق، یہ ہے تے لام الاصحاب، اس کے معنی آمنے سامنے ہونا، ملاقات جس کو ہم کہتے ہیں. ایک طلاق ہے، ڈائیورس جس کو کہتے ہیں، وہ جو بیوی کو دیتے ہیں، وہ ہے توئے کے ساتھ طلاق. طلاق کے معنی آزاد. تو غصے میں آ کے اس نے یہ کہہ دیا طلاق طلاق طلاق، میں نے طلاق دی. تھوڑے سے وقت کے بعد میاں صاحب کا غصہ تو پھر ٹھنڈا ہو جاتا ہے، پھر اس کے بعد بھاگتے ہیں اس چیز کے لیے کہ کیا کیا جائے. ملا تو وہ بتاتا ہے کہ اس کے بعد یہ جس نے غصے میں آ کے یہ بکواس کی تھی اس کو تو کوئی اس کا جرمانہ نہیں ہوتا، سزا نہیں ملتی. وہ بیچاری مظلوم جو ہے جس کے ساتھ یہ ہوا ہے، ان کی جریت کہتی ہے کہ وہ کسی دوسرے شخص کے ساتھ جا کے نکاح کرے، ایک رات اس کے ساتھ رہے، پھر صبح کو اس کے ساتھ آ سکتی. معاذ اللہ، یہ بڑی مشکل کی بات ہوگی. اس نے کہا جی یہ تو مشکل ہے، میں تو نہیں یہ کرتا. اس نے کہا کوئی بات نہیں، آپ کو پتا ہے کہ یہ فقہ سے جو قوانین ہے نا، وہ کتابوں کے ساتھ ایک باب ہوتا ہے، کتاب الحیل کہتے ہیں، کہ یہ جو جرم ہو جائے اس سے بچنے کی راز کون سی ہے، بتا کیسے جائے، نہیں ساتھ دیا ہوا ہو. مولوی صاحب نے کہا کہ تمہیں تو یہ کہہ رہا ہے نا کہ اتنے لیجئے، یہ اتنے مانگتا ہے، مجھے اتنے پیسے دو میں تمہیں چھڑا دیتا ہوں. کہنے لگا جی ٹھیک ہے. کہنے لگا جی کیا بات؟ کہنے لگا جہاں تمہیں کہیں گے نا کہ تم نے کہا تھا طلاق طلاق طلاق. کہنا یہاں کہا تھا. انہوں نے کہا پھر کہا کیا نا کہ میں نے تے نال طلاق کیا سی، تو اے نال نہیں سی کیا. گل میں کیا سی طلاق ملیں گے ملیں گے ملیں گے، میں دے گیا ہے گا سی. تھی آپ ہی انہوں نے طلاق تو نال کیا دیتا ہے لکھا ہے، لیکن ہے ہی نہیں سی زبانی کیا سی. بڑے دلچسپ طلاق. ہاں کیا کہا ہے اس یوم طلاق، جب آمنا سامنا ہو جائے گا. اور کیا لفظ ہے جس سے یہ کہا، یوم ہم بار ہوں. آپ نے تو یہ تھڑی نہیں ہوں گی کہ گرامر کی ضمیر بارز اور ضمیر مستطر کیا چیزیں ہوتی. مستطر ہوتی ہیں جو چیز جو ہے نگاہوں سے چھپی ہوئی، جو چیز مستور ہو جو چیز. بارش ہوتی ہے جو اوپر سر محسوس طور پر سامنے آ جائے. کیا بات چاہیے، کہا کہ یہ جو تو کچھ تم نے کیا تھا اور اس کے بعد محسوس شکل میں جو قانون تھا، جو عدالت کا طریق تھا، اس سے تم بچ گئے اور جڑ گئے. اور اس کے بعد تم نے سمجھ لیا کہ اب تو کوئی ہاتھ ڈالنے والا نہیں، معاملہ ختم ہو گیا. کہا کہ یہ جو تم نے جرم کیا تھا، یہاں جو سارا اس کا پہلو سامنے آیا تھا وہ تو محسوس تھا. اصل چیز اس کی وہ ہے جو محسوس نہیں تھی، مستطر تھی، چھپی ہوئی تھی، کسی کی نگاہ کے سامنے نہیں آ سکتی تھی، پولیس والا بھی نہیں دیکھ سکتا تھا، عدالت تک بھی نہیں دیکھ سکتی تھی. چھپی ہوئی چیز وہ کیا چیز ہے؟ وہ جرم اور جرم کا وہ اثر یا نتیجہ جو انسان کی ذات پر مرتب ہو رہا ہوتا ہے. کہا وہ وہاں مستطر تھی. کہا آج کا دن یوم ہم بارزون، آج وہ محسوس طور پر تمہارے سامنے. یہ ہے جسے آپ قیامت کہتے ہیں، یوم مقافات کہتے ہیں، یوم طلاق کہتے ہیں، آمنا سامنا ہو جانا. جو کچھ کیا اور یہاں اس کی سزا نہیں مل سکتی، تم نے انتظام کر لیا، وہ چھپا ہوا ہی رہا. کہا وہ آج بارشوں کے سامنے کتنی، لا یخفا علی اللہ منہم شے، جو کچھ تم نے وہاں یہ کیے تھے جرائم، لوگوں کی نگاہوں میں تو سب چھپے ہوئے تھے. قانون خداوندی کی نگاہ سے تو کچھ بھی چھپا ہوا نہیں، وہ جانتا تھا. ہوا صرف اتنا ہے کہ وہاں یہ چیز مستطر، اب یہ وہ بارز ہو گئی ہے اور ظہور نتائج کا وقت، مقافات عمل سے سامنے آنے کا وقت. بڑی عجیب چیز یہاں آئی ہے، عزیزان ایمان آگے. कहा ये उस वक्त कहा जाएगा लेमनिल मुल्कुल जाओ कहो आज इक्तदार किसका, जितने वहां साहब इक्तदार तुम्हारे थे जिन्होंने तुम्हें छोड़ दिया छुड़ा लिया, जिनकी बात सोचते तुम महफूज रह गए कि तुम्हारे हामियों नासे तक भी बन गए, किसी का इक्तदार आज नहीं, किसके लिए अलेमनल मुल्कुल जाऊं आज किसका इक्तदार है, कहा लिल्लाहिल वाहिदिल कहार सिर्फ खुदा वाहिद का। देखा ये इक्तदार के लिए लफ्ज आया है, ये लफ्ज लेमनल मुल्क जहाँ कहा है दूसरी जगह इसको अद्दीन कहा। ये हम हर नमाज में सूरह फातिहा में अल्हम्दुलिल्लाह रहमान रहीम मालिक के यौम दीन कहते हैं, बस कहते हैं और आगे चले जाते हैं, कहीं जहन में ये आ जाए कि ये है क्या मालिक यौम दीन। दीन के माने निजाम होता है, दीन के माने जजा और सजा होता है, नतीजा होता है, कानून होता है, बड़ा जामिया लफ्ज अरबी जुबान का भी। कहा ये तो तुम लोग कहते हो मालिक यौम दीन, कुरान से पूछो कि यौम दीन क्या है। सूरत है 82:17-18 ने मन एक ही एक आयत या दो आयतों के मुतल्लिक सारा मामला साफ करके रखा। यौम दीन हमारे जहन में तो यही है ना कि वो क्यामत तक, हमने तो सब चीज क्यामत तक उठा गया, इस दुनिया में तो कोई ताल्लुक ही नहीं है इन चीजों का। और कुरान में अगर गौर करें तो वो क्यामत तक का जो मामला है वो तो उसने कहा तुम्हारी समझ में अब आ ही सकता, जो तुम्हारी समझ में नहीं आ सकता उसके मुतल्लिक ये चीजें बार बार कहने का, सवाय इसके कि एक एतकाद की चीज है। वो कुरान इस दुनिया की बात करता है, ये यही के मामलात हैं। एक निजाम वो है, अद्दीन के माने निजाम होता है, एक निजाम वो है कि जिसमें इक्तदार इंसानों को हासिल होता है, दूसरे इंसान उनके मातूम होते हैं, वो जिसे दुबैल कहते हैं ना, मैं तेरा दुबैली है, बड़ा अजीब लफ्ज किसी के नीचे हों, किसी साहब इख्तियार के मातूम हों। मासूम का लफ्ज भी वो बात पैदा नहीं करता जो किसी का दुबैली होना होता है, हर तरह उसका मोहताज भी, उसका मासूम भी, उसका ताबेदार भी, थले लगा हुआ है जिनका तेरा, हर किस्म की चीज। कुरान कहता है कि तुम ये कहते हो मालिक के यौम दीन, यहाँ बात शुरू करता है वो वमा अदवा का मा यौम दीन। कभी खड़े होके सोचा भी कि यौम दीन है क्या जिसे खुदा का निजाम कहते हो, है क्या कभी सोचा, तुम्हें कौन बताएगा सवा खुदा के। ऐसी अहम चीज थी कि दोहराया है मा दरा का मा यौमुद्दीन, सुम्मा मा दरा का मा यौमुद्दीन, तो फिर सुनो जो हम कहते हैं, कोई और नहीं बताएगा तुम्हें कि यौमुद्दीन है क्या जिसके लिए तुम रोज कहते हो माले के यौमुद्दीन। अजीज अहमान सुनिए यौमुद्दीन क्या है, वो निजाम खुदाबंदी जिसे वो कहता है, उस जब वो निजाम कायम होगा तो उसमें कैफियत क्या होगी, यौमा ला तम्लिकु नफ्सुन लिनफ्सिन शैया, किसी का किसी दूसरे इंसान के ऊपर कोई इख्तियार और इक्तदार नहीं होगा। ये यौमुद्दीन है जिनमें कम अज कम नमाज पढ़ने वाला कुछ 44 मरतबा तो सूरह फातिहा में ये दोहराता है ना मालिक यौमुद्दीन, फिर आगे यगना दो यगना संयुक्त पता नहीं दिलती हूँ मालिक यौमुद्दीन। ऐसी अहम चीज थी कि कुरान ने कहा मादरा का मा यौमुद्दीन, कभी सोचा भी तुम्हें कौन बताएगा, सुम्मा मादरा का मा यौमुद्दीन, तो बड़ी अहम चीज है, सुन लो हम बताते हैं तुम्हें कि जिसे तुम निजाम खुदाबंदी कहते हो, जब खुदा के किताब की हुकूमत होगी इंसानों पे उसमें क्या कैफियत होगी। अजीजा ने मन इससे ज्यादा जामे और इससे ज्यादा सही शर्त इंसानियत को बाहम पहुंचाने वाला निजाम ला तम ले को नफ्सुन ले नफ्सिन शैया, किसी इंसान का दूसरे इंसान पर कोई इक्तदार और इख्तियार नहीं होगा तो फिर अनार्की होगी, औजुरियत होगी, इंसानों ने तुम आखिर में रहना है, क्या होगा کہا کسی انسان کا دوسرے انسان کی اقتدار نہیں ہوگا. والامر یوم الدین باللہ, حکومت اس دور میں صرف خدا مالک یوم الدین کے یہ معنی ہے عزیزہ نے مان, کہ جس نظام میں خدا کے سوا کسی اور کو کوئی اختیار کس مقام پہ پہنچاتا ہے انسانوں کو خدا اللہ تعالیٰ. یہ قرآن کہاں لے جاتا ہے عزیزہ نے مان؟ سمجھتا ہوں ہم تو دل کی گہرائیوں میں بھی تصور نہیں کر سکتے کہ وہ کیا ہوگا نظام جس میں کسی انسان کو دوسرے انسان کے کوئی اختیار اور کوئی اقتدار. کتنا بڑا شرف ہے انسانیت, ایسی تکریم انسانیت یہ ہے جسے آزادی کہا جائے گا. لا تملک نفس لنفس شیئا والامر یومئذ باللہ. جی لمن الملک اليوم, للہ الواحد القہار, کسی کا کسی دوسرے پہ کوئی اختیار و اقتدار نہیں ہوگا تو پھر ہوگا کیا؟ الیوم تجزا کل نفس بما کسبت, جو کچھ کوئی کرے گا اس کا بدلہ ہے جو اس کے سامنے ہے, نہ کسی کی محنت میں کچھ سلب اور نہب ہوگا, نہ کسی کو گدا کیے ہوئے سب کچھ ملے گا, نہ کسی پہ کسی قسم کا کوئی ظلم ہو جائے گا, نہ کسی کی ویسا جن انسان ہے اللہ ماں کہا, ہر انسان کی جو محنت ہے اس کا ما حاصل اس کو ملے گا. یہ ہے الیوم تجزا کل نفس بما کسبت لا ظلم الیوم. اس دور میں اس نظام میں کوئی ظلم نہیں ہوگا کسی کی. آپ کو معلوم ہے بنیادی معنی عربوں کے ہاں ظلم کے معنی ہوتے ہیں, جس شے کو جس مقام پہ ہونا چاہیے اس کا وہاں نہ ہونا. کیا بات ہے ضرور, یہ جس قدر بھی ہمارے یہاں فساد ہے وہ اسی بات کا ہے نا, کہ جسے جہاں ہونا چاہیے وہ وہاں نہیں ہے. بڑی چیز ہے جسے جہاں ہونا چاہیے وہ وہاں نہیں. ذرا موٹے جو زور ہے اگر جو پچھلے کو ٹکا دے کے پچھا ہگا لنگ جانا, تھوڑا جا کمزور ہے جو ہور پچھا ہو جاتا ہے. دیکھا کرے کیوں بنے ہوئے جی کی حالت ہوں گی کمزور آدمی, باسی جی نہیں چڑھ سکتا, موٹا مار کے کہاں لنگ کرنا, بجے موٹے زور ہے وہ کہاں لنگ جائے گا. لا ظلم الیوم ان اللہ سریع الحساب. کہا یہ معاملے ہم نے یہ نہیں ہے کہ ملتوی کر رکھے ہوئے ہیں, کال رکھے ہوئے ہیں, یہ تو ساتھ کے ساتھ حساب ہوتا چلا جاتا ہے. فرق اتنا ہی ہے کہ پہلے جو شروع میں مذکور ہوتے ہیں اس کے بعد یہ بارز ہو جاتا ہے. جب تباہی آتی ہے قوموں کے اوپر تو ان کو نظر آ جاتا ہے کہ وہ کون سا غلط نظام تھا جس کے یہ تباہ کن نتائج ہمارے سامنے آ رہے ہیں. کہا اے رسول وَأَنذِرْهُمْ يَوْمَ الْآزِفَةِ اِذَا الْقُلُوبُ لَدَى الْحَنَاجِرِ كَاظِمِينَ. دیکھو یوم الآزف کہا ہے, ہم ہر چیز میں نے کہا ہے نا قیامت تک اٹھا دی جہاں ہے کہ وہ دن جو قریب آ رہا ہے ان کو آگاہ کرو اس کی تباہی سے جو قریب آ رہا ہے. یوم الآزف قریب آ رہا, یہی تباہیاں آتی. کہا اس دن پھر ٹکراؤ جب ہوگا, جب اس دن تباہی آئے گی, جب اس دن شکست ہوگی, اقتدار کی کرسیاں جو ہیں وہ الٹی ہو کے گر پڑیں گی, جب یہ چیز ہوگی. کہا جسے اردو میں کہتے ہیں دل بلیوں اسل کے حلق میں آ گیا, کہا یہ کیفیت ہوگی دلوں کی کہ وہ حلق تک آ جائیں گے دھڑکتے ہوئے, یہ کیفیت ہوگی اس کے دن لوگوں کی. لیکن مال الظالمین من حمیم ولا شفیع یطاع, اس دن کوئی کسی کا نہ دوست ہوگا نہ سفارشی ہوگا, نہ کوئی ایسا ہی ہوگا کہ کسی کی بات مانی جائے, ہر ایک کا اپنا کیا ہوا عمل ہوگا اس کا وہ نتیجہ ہوگا. نہ کسی سے کوئی رعایت اور سفارش سے ایسے مقام پہ پہنچا دے گا جہاں پہنچنے کے وہ لائق نہیں ہے, نہ کسی کو کوئی روک کے پیچھے رکھے گا وہاں چڑھا دے گا کہ جس سے زیادہ کا وہ وہاں مستحق ہے. اس دن کوئی ایسا نہیں ہوگا جو اس قسم کا کوئی اثر پیدا کر سکے. اور پھر یہ جب جیسا ابھی کہا ہے یہ اس خدا کا قانون ہے، یعلم خائنۃ العین وما تخفی الصدور، وہ خدا جو نگاہوں کی خیانت اور دلوں کے رازوں تک سے واقف، وہ جو میں کہا کرتا ہوں نا کہ ارادہ جو ہے تمہارا وہ بھی ایک عمل ہے، وہ خود ایک نتیجہ پیدا کرتا ہے. ارادہ محسوس شکل میں باہر آتا ہے تو اس کو ہم عمل یا ایکشن کہتے ہیں. دنیا کا کوئی نظام بھی عدل کا ہو، اچھے سے اچھا نظام عدل بھی جو ہو، اس میں بنیاد یہ ہوتی ہے کہ جرم کے سرزد ہونے کے بعد عدل جو ہے وہ متحرک ہوتا ہے. یعنی آپ کہیں بیٹھے ہوئے ہزار سوچتے رہے کہ میں نے اس کا یہ چرا لینا ہے، یہ باہر نکلے تو میں نے اس کو چھری مار دینی ہے، یہ کچھ کرنا ہے، کچھ نہیں. پولیس کا سپاہی آپ کے پاس کھڑا ہوگا، وہ آپ کو ہاتھ نہیں ڈال سکتا، عدالت آپ کو سزا نہیں دے سکتی، یہ جرم نہیں ہے. لیکن خدا کا قانون مکافات وہ کہتا ہے وہ تو جو دل سے بات شروع کی تم نے، ارادہ جس وقت تم نے کر لیا، اس کا اثر تمہاری ذات سے مرتب ہونا شروع ہو گیا، وہ اگلی چیز ہے. ہو سکتا ہے کہ تمہیں اس کا موقع ہی نہ ملے، بیٹھے ہوئے اور دوسرے کے سامنے ذہن میں یہ ہے کہ اٹھ کے جائے تو میں اس کی گھڑی اتراؤں، وہ اٹھ کے نہیں جاتا، بدنصیبی تمہاری. تو آپ نے کوئی جرم نہیں کیا، لیکن دنیا کی عدالت کی وہ فکرا نقش، جو جرم تم نے میرے خلاف کیا ہے اس کو تو میں معاف کر دوں گا، اس سے جو جرم تم نے اپنے خلاف کیا ہے اسے کون معاف کرے گا. یہ گھڑی چرائی نہیں گئی ہے، چرانے کا ارادہ تھا، یہ اپنے خلاف جرم ہے. وہ کہتا ہے کہ ہم تو نگاہوں کی خیانت اور دلوں کے ارادوں تک سے واقف ہیں. یہ چیزیں بھی سامنے آئیں گی. عزیزان ایمان، اگر کنٹرول ہو جائے انسان کو اپنے ارادوں سے، خواہشات سے، اپنی آنکھوں پہ، اپنے قلب کے اوپر، جرائم کا خاتمہ ہو جائے. اور جرائم کا خاتمہ ہو ہی اسی صورت میں سکتا ہے کہ آپ کے دل میں بھی جرم کرنے کا ارادہ نہ پیدا ہو، اور یہ چیز قرآن کی تعلیم سے، تربیت سے ہو سکتی ہے. یہ باہر کا، خارج کا قانون جو ہے یہ نہیں کر سکتا. واللہ یقضی بالحق، یوں وہ خدا الحق کے مطابق فیصلے کرتا ہے، ظلم نہیں ہو. تم کہو گے کہ صاحب میں نے چرائی تو نہیں تھی، وہ چیز چرانے کا ارادہ تو کر لیا تھا نا. یہ الحق، والذین یدعون من دونہ لا یقضون بشیء، ان اللہ هو السمیع البصیر، ایسا وہی کر سکتا ہے جو سب کچھ سننے والا، سب کچھ دیکھنے والا ہو. اس کے سوا جتنے بھی اور عدالت کے نظام ہیں، وہ محسوسات اور مری جرائم جو ہیں ان تک ان کی گرفت ہے. وہ جو سرچشمہ ہے جرائم کا، جہاں سے یہ ابھرتے ہیں ساری چیزیں، ان تک تو ان کی دسترسی نہیں ہو سکتی. جرائم کیسے کے بچے یہ معاف ہو سکتی ہیں، ان کا ازالہ کیسے ہو سکتا ہے، جرائم رک کس طرح سے سکتی ہیں اگر وہ دل کے ارادوں کے اوپر کسی کا کنٹرول نہ ہو تو. اور اس کے بعد اس نے کہا، فوراً وہ آتا ہے، یہ سارے احکامات ان ایبسٹریکٹ بیان کرتا ہوا، نظری طور پر بیان کرتا ہوا، وہ تاریخ کی شہادت لاتا ہے. وہ افراد کی بات نہیں کرتا، قوموں کی بات کرتا ہے عزیزان ایمان، اور یہ بھی قرآن کی عجیب چیز ہے. وہ افراد کو اچھا بناتا ہے تاکہ اچھا معاشرہ بن جائے، اس سے اچھی قوم بن جائے اس سے، ورنہ وہ ترقی بھی اور تنزل بھی قوموں کا بیان کرتا ہے. تباہیاں اس نے قوموں کی گنائی، یہاں تک لانے کے بعد اولم یسیروا فی الارض فینظروا کیف کان عاقبۃ الذین کانوا من قبلہم، ان لوگوں نے یہ چلے پھرے نہیں ہیں، روز جاتے ہیں راستے میں ان اجلی ہوئی بستیوں کے کھنڈرات کو دیکھتے ہیں، کیا انہوں نے وہاں دیکھا نہیں ہے کہ یہ بستیاں کتنی شان و شوکت کی مالک تھی؟ یہ حجاز کے عرب ان سب سے واقف تھے، ان کی داستانیں ان کے یہاں روز دہرائی جاتی تھی، ان راستوں سے روز گزرتے تھے وہ. کہا تمہیں معلوم ہے نا کہ کس قدر عروج اور اقبال اور شان و شوکت اور قوت و عصمت کے یہ مالک تھے. پھر کانو ہم اشد منہم قوتا و آثارا فی الارض، سامان پیداوار بھی بہت زیادہ تھا، شان و شوکت بھی بڑی تھی. فاخذهم اللہ بذنوبهم، خدا کے قانون مقافات نے ان کی خطا کوشیوں کے اوپر ان کی گرفت کی. وَمَا كَانَ لَهُم مِّنَ اللَّهِ مِن وَاقٍ, تو پھر اس سے چھڑانے والا کوئی نہ ہوگا. اس سے بڑے تو چھڑانے والے آ جاتے ہیں لیکن وہاں چھڑانے والا کوئی نہیں. ذَلِكَ بِأَنَّهُمْ كَانَتْ تَأْتِيهِمْ رُسُلُهُم بِالْبَيِّنَاتِ فَكَفَرُوا فَأَخَذَهُمُ اللَّهُ. میں پہلے بیان کر چکا ہوں, قرآن نے ہمیشہ یہ کہا کہ کسی پہ گرفت جو کرنی ہوتی ہے اس کے لیے دو شرطیں ہماری ضرور ہیں. ایک تو یہ ہے کہ وہ قانون اس کے علم میں آ چکا ہوا ہو جس کی خلاف ورزی سے جرم ہوتا ہے, اور دوسری اس کی سمجھنے سوچنے کی صلاحیت اتنی آ چکی ہو کہ وہ سمجھ لے کے قانون کیا ہے. قرآن نے بے شمار مقامات میں یہ دونوں باتیں واضح کی, کہا کہ یہ اس لیے کہ ہم نے اپنے رسولوں کو پیغامبروں کو ان قوانین کو دے کر بھیجا, انہوں نے ان تک اسے پہنچایا, انہوں نے اس کے باوجود اسے سرکشی برتی, اس کا نتیجہ ہے کہ پھر یہ گرفت میں آ گئے خدا کے قانون مکافات کی. انہ قوی شدید العقاب, کیا بات ہے, قوت بھی رکھتا ہے. ایک تو یہ ہے نا کہ قوت تو ہے مجرم کو پکڑنے کی, لیکن پکڑنے کا ارادہ نہیں کرتا, بیٹھا رہتا, تو کیا کام آئی اس کی یہ قوت. ساری پولیس کی فورس جو ہے پتا نہیں 50-60 ہزار ہوگی ایک پنجاب میں, قوت بڑی ہوتی ہے ان کے اندر, لیکن کیا بات ہوتی ہے. کہتا شدید العقاب, کہتا مجرم کا پیچھا نہیں کرتا. خدا کا نظام وہ ہے کہ قوت بھی رکھتا ہے اور پھر مجرم کا پیچھا اتنی سختی سے کرتا ہے, ایڈا بڑا کھوجی ہے گا, سمجھے نا, جا نہیں کہیں سکتا صاحب. اور اس کے بعد داستان آئی, ان ساری داستانوں میں داستان حضرت موسیٰ علیہ السلام صاحب ضرب کریم اور فرعون کی بڑی مشہور داستان ہے, اور اسے قرآن بار بار بیان کرتا اور اس پر آ گیا. وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ, ہم نے موسیٰ کو اپنے بیان قوانین کو دیکھے, اور اس کے بعد ایسے دلائل اور آصف اقتدار کی باتیں تھیں جو بڑی واضح کھلی ہوئی باتیں تھیں جو اس کے ساتھ انہوں نے جا کے کی ہیں. اس کی طرف بھیجا, اندازہ لگائیے عزیزہ نے مانا. ہم تو فرعون و موسیٰ یہی داستان جانتے ہیں نا. قرآن تو انسانیت کے لیے تباہی اور بربادی کے تین ہی عناصر, تین ہی غلط نظام, ملوکیت کا استبداد کسی ایک انسان کی, جسے آپ حکومت کہتے ہیں شخصی حکومت, اس کا نمائندہ فرعون کو قرآن انا ربو گمولا, اتنی بڑی ہے اس کے اندر ملوکیت کا استبداد اور اس کا نمائندہ فرعون. تینوں ایک جگہ نام دیا ہے, موسیٰ کو بھیجا الہ فرعون, فرعون و حامان, مذہبی پیشوائیت کے بعد اقتدار والے. حامان جو تھا وہاں کی مذہبی پیشوائیت کا ہیڈ پریسٹ تھا. بظاہر نظر آتا ہے کہ صاحب یہ انہوں نے کیا کرنا ہوتا ہے, یہ تو وہاں کچھ بھکتی کو پرستش یا نماز روزے والی بات کرتے ہیں, بالکل ان کا جب اثر پڑتا ہے, یہ فرعونیت جو ہے حامانیت کے بغیر زندہ ہی نہیں رہ سکتی. انسان بغاوت کرنے پہ اٹھ کھڑے ہوتے ہیں شخصی حکومت کے خلاف, یہ آ جاتے ہیں اس کے بعد بغل میں کتابیں ڈالے گی, بالکل نہیں, یہ تو خدا کی دی ہوئی حکومت ہوتی ہے. اب سلطان و بندہ بادشاہ زمین پر خدا کا سایہ ہوتا ہے, جسے وہ چاہتا ہے حکومت دیتا ہے, جس سے چاہتا ہے چھینتا ہے, یہ تو خدا کی دی ہوئی ہے. اس کے خلاف اگر آواز اٹھاؤ گے, خدا کے خلاف یہ آواز اٹھانی ہوگی. چھتری راجا جب وہ تخت پہ بیٹھنے لگتا ہے تو براہمن آ کے وہ دیکھتا ہے اور وہ کہتا ہے کہ یہ ایشور کا اوتار ہے, یوں منواتا ہے. آپ کے یہاں کے ملوکیت کی یہ 1300 سال 1000 سال سے جو لڑی چلی آ رہی ہے, ایک پوری کی پوری مسلسل شخصی حکومت کی ملوکیت. پہلی ملوکیت جو یہ کہتے ہیں وہ معاویہ کی اور انہوں نے یزید کو ولیعہد بنایا, اس کے خلاف آج تک ہر ایک لانت برسا رہا ہے. اس 1300 سال میں جتنے اس کے بعد یہ بادشاہ بنے اسی طرح سے بنے, ملوکیت. उन शहनशाहों के दरबार में मिंबरों पे खड़े होके ये आपके यहाँ बड़े बड़े जिनको आप बरगुजीदा हस्तियां कहती हैं उनके लिए दुआएं मांगते थे, लोगों को कहते थे इनकी अतायत खुदा रसूल की अतायत। तो कुरान ने फिरौन कहा और उसके साथ हामान कहा उसकी तरफ। और तीसरी चीज निजाम सरमायादारी व कारून तीनों ही ले आया कुरान। तो ये रसूल जो थे वो बड़ी इनकलाबी हस्तियां होती थी, किस किस चीज के खिलाफ वो इनकलाब बर्पा करते थे, इंसानों की हुकूमत और इख्तदार, मजहबी पेशवाइयत की फरेबकारियां और निजाम सरमायादारी के सरबराहों की खून आशामियां, इन तीनों के खिलाफ वो इनकलाब बर्पा करने के लिए आते थे। तीनों की तरफ भेजा उन्होंने वकाली साहिर अब आते ही कहा गया झूठ बोलता है झूठ बोलता है कि हम तबाह हो जाएंगे बर्बाद हो जाएंगे सब कुछ ही है। इतनी बड़ी शौकत का मालिक और बर्बाद हो जाएंगे और तबाह हो जाएंगे है कुछ कहा जा वो मुस्तगिया साहिब जरब करीम हमारी तरफ से ये सारे सवानी लेके दलाइल लेके उसके साथ उन्होंने आपको मालूम है वो दास्तान लंबी है। जब ये इसके फिरौन आजिज आ गया था बात करते हुए इनसे तो उसने कहा था कि ये मामला तुम्हारा नाम मेरा नहीं है क्योंकि ये सल्तनत का मामला नहीं मजहब का मामला है तो मैं मजहबी रहनुमाओं को पेशवाओं को बुलाता हूँ। तो वो फिर हामान को बुलाया था उनको छोड़ दीजिए। आखिरी बात यह था उसने ये किया था कि मूसा के साथ जो ईमान लाए इसकी पार्टी के जो आदमी हों उनके जो अबनाए कौम हो ना सिरकर्दा लोग जिनके मुतल्लिक ख्याल हो कि ये कुछ शरारत करेंगे उसने कहा कि उनको जलील करो उनको कत्ल करो और वस्ताहियु निसा हूं इनमें से जो लोग सिर्फ वो औरतों जैसी खतलते रखते हो इनको हमेशा कमजोर माना गया है ना हमेशा मुहावरे के तौर के ऊपर उनको बढ़ाओ चढ़ाओ मुकर्र बनाओ और जिनमें जौहरे मर्दानगी हो उनको जलील भी करो उनको कत्ल भी करो कहा ये पॉलिसी अख्तियार करो इसकी कौम में फूट डालो जरा जरा जो सिरकर्दा है उनके साथ ये करो और जो इस तरह के लोग हों जरा से लालच में आने वाले कमजोर दिल के डिटर्मिनेशन ना हो उनको अपने साथ में ला लो। वक्ता कुरान कहता है वह माँ कैदुल काफिरीना इल्ला फी ज़लाल का लफ्ज़ इस्तेमाल किया। कहा ये एक तदबीर खुफिया जिसकी जिसे साजिश की कहते हैं यानी अगर सचमुच का वो कहते हैं ना बच्चों को कत्ल कर देता था उसके लिए लफ्ज़ ये कैद आ ही नहीं सकता। कैद तो वो होता है कि जो ऐसी तदबीर हो जो पता ना चले कि क्या कर रहा है और कर जाए सब कुछ। कहा उसने ये किया लेकिन गलत असूलों पर मबनी इस किस्म की साजिश भी कभी कामयाब नहीं है थोड़े वक्त के लिए नजर आता है कि कामयाब हो रही है आखिर में उसके हिस्से में नाकामी आती। दो आयता और आगे चल के फिर छोड़ता हूँ। वकाल फिरौन ज़रूनी अक्तुल मूसा वल जड व रब्बा इन्नी अखाफु अन युबद्दिला दीनकुम औ अन युज़हिरा फिल अर्दि फसाद। नजर आता है कि ये मैं मजहबी बात नहीं थी तो बहुत बड़ी गुलाम की आदत। उसने कहा फिरौन ने कि भाई देखो अब मेरा हाथ में तुम पकड़ो काबीना के अंदर मशवरा कर रहा होगा ना मुझे कदम कर देने दो मैं खतरा है मुझे कि ये तुम्हारे निजाम हुकूमत को बदल देगा। एक लफ्ज है अजीजा रहमान जो बदल यानी इस निजाम की जगह दूसरा निजाम ले आएगा ये अपना निजाम ले आएगा मुझे ये खतरा नजर आता है ऐसा है। और अगर ऐसा ना कर सका औ एन युग रसिल अर्द फसाद तो कम अज कम त्योज तो बर्पा कर देगा न रहे बांस न रहे बांसी। क्या बात है बुरी थी या तो अब इस निजाम की जगह अपना निजाम कायम करेगा और अगर ऐसा ना हुआ तो ये फसाद बर्पा कर देगा इसलिए छोड़ दो मुझे और मुझे कत्ल कर देने को। वकाल मूसा इन्नी उसको बेरबी वरब मूसा ने सिर्फ ये कहा कि मैं तुम्हारे इस दौर से तम की धमकियों के खिलाफ खुदा के कानून रहमत में पनाह ढूंढता हूँ। वो कानून किसके खिलाफ मुतकब्बिर तो कहा ला यौमिनु बियौमिल हिसाब कहा मुतकब्बिर वही हो सकता है कि जो अपने मुआवजे से डरता न हो। जिसको हिसाब का फिक्र ना हो, जिससे इनकार करता हो वही तकब्बुर कर सकता है। ऐसे शख्स के सलाम में खुदा के कानून की पनाह में आता हूँ। और आगे बात तो शुरू हुई, आपको याद है मैंने जिस दिन की दर्श शुरू किया था सूरह मोमिन, तो मैंने कहा था कि ये अल मोमिन एक मोमिन के नाम से ये सूरत है। वो था इस मकाम के ऊपर कुरान ने कहा है कि वो कैबिनेट में ये डिस्कस कर रहा था और कह रहा था कि मुझे कत्ल कर देने दो इसको। कुरान ने आगे कहा है कि उन्हीं में से एक मर्द मोमिन उठा और उसने उठ के उस कैबिनेट की स्पीकिंग के अंदर जो तकरीर की है, मैंने कहा था कि कितनी शहादत और शर्फ है उस मर्द मोमिन की, कुरान के जिसका एक एक लफ्ज हमालिया की तरह अपनी जगह हटा ले, अब दरकिनार है, कभी महव नहीं हो सकता। उस मर्द मोमिन की पूरी तकरीर इसने दो रुकुओं के अंदर वर्बैटम दर्ज की है कुरान की, और वो इसीलिए की है कि इंकिलाबी रूह और जज्बात रखने वाला शख्स जब उठ के खड़ा होता है मुतकब्बर के सामने तो वो फिर किस बेबाकी से और सदाकत से बात करता है। इसके लिए कुरान ने उसकी पूरी तकरीर को अपने यहाँ महफूज रखा हुआ है और यहाँ से उसकी तकरीर शुरू हो जाएगी। वकाल रजुल मोमिन, वक्त हो गया, इसे हम आइंदा लेंगे पूरी तकरीर को। सूरह अल मोमिन की आयत 27वीं तक हम आ गए, 28वीं से हम आगे लेंगे। देखिएगा ये मर्द मोमिन से होते हैं फिरौन और हमान और कारून, उनके मुकाबले में खड़ा होकर एक मर्द मोमिन भी अजीजा ने माना, अगर इस तरह से कहने वाला हो कुरान तो ये कह रहा है। सारी उनके तदाबीर और कैद जो थे उन्होंने साथ में लड़ा के उठे तो सही थी।